نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. خلاصہ قرآن کے سلسلے میں ہم آج کنٹینیو کریں گے سورۃ آل عمران. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں ان الدین عند اللہ الاسلام, بے شک دین تو اللہ کی نظر میں اسلام ہے. اس کو سنتے ہی ایک دم ذہن میں آتا ہے کہ اس اسلام سے مراد آج کے مسلمان ہیں, تو بات یہ ہے کہ اس سے مراد آج کے مسلمان نہیں بلکہ ہر دور کے مسلمان ہیں. اسلام سے مراد سبمیشن ہے, اطاعت ہے. سورج چاند ستارے بھی مسلم ہے. پتہ کیا چلا کہ اللہ تعالیٰ کی نگاہوں میں وہی بندہ مسلم ہے جو اللہ کی بات مانتا ہے. لہٰذا ہم سب کو کائنات سے سبق لیتے ہوئے خود کو مسلمان بنانا ہے. نہ صرف یہ کہ نام کے مسلمان بلکہ اللہ کی مرضی کو جاننے والے اور اس کو پہچاننے والے. لیکن اس اسلام یا اللہ کی بندگی سے اختلاف کب ہوا لوگوں میں؟ جب کہ علم آ گیا. وجہ کیا تھی؟ بغیم بینہم, آپس کی سرکشی کی وجہ سے. اور جو کہ اللہ کی آیتوں کے ساتھ کفر کرے پس بے شک وہ جلد حساب لینے والا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم جس معاشرے میں بھیجے گئے وہاں دو قسم کے لوگ تھے, ایک وہ جن کو لوگ مشرکین کہتے تھے, دوسرے وہ جن کو لوگ مسلمان سمجھتے تھے بنی اسرائیل کی صورت میں. اللہ کے نبی کی دعوت کا جب دونوں نے انکار کیا تو آپ کو اللہ تعالیٰ نے پیغام دیا فَإِنْ حَاجُّوكَ کا, یعنی آپ کی اس دعوت کو قبول کرنے سے اگر کوئی انکار کرے تو آپ کیا کہیں کہ اسلمت وجهي للہ, میں نے تو اپنا چہرہ اللہ کے سپرد کر دیا اور جس نے بھی پیروی کی میری, یعنی میری پیروی کرنے والوں اور میں نے اللہ کی طرف اپنا رخ کر دیا. مراد کیا ہے کہ انسان کو پیئر پریشر میں نہیں آنا چاہیے. سارے لوگ بھی اللہ کا انکار کر دیں تو بندے کے پاس پھر بھی کوئی دلیل نہیں ہے اس کام کو کرنے کی, کیونکہ اب سب وہ کام کرنے لگے. پھر اس کے بعد کہا کہہ دیجیے ان لوگوں کو جو کتاب لائے اور جن کو کتاب دی گئی, یعنی بنی اسرائیل, اور امی یعنی ان پڑھ لوگ جو مکہ کے لوگ تھے, کیا تم بھی فرما بردار ہوتے ہو؟ ہاں پھر اگر وہ فرما بردار ہو جائیں تو فقد اہتدوا, پھر ہدایت پالی. ہدایت کا تعلق ہی سبمیشن کے ساتھ ہے, اللہ کی بندگی میں ہے. ہاں وَإِن تَوَلَّوْا, پھر وہ اگر منہ پھیر لے تو فَإِنَّمَا عَلَيْكَ الْبَلَاغُ, بس بات پہنچانی تھی. اسلام میں کوئی زور زبردستی نہیں, کسی کو ڈنکے کی چوٹ پہ مسلمان آپ نہیں بنا سکتے. پیغام پہنچانا کام ہے, بات منوانا نہیں. اور باقی رہ گئے لوگ تو واللہ بصیر بالعباد, اللہ پھر اپنے بندوں کو خوب دیکھ رہا ہے. اس کے بعد یہود کے ایک بہت بڑے جرم, اور وہ کیا تھا؟ اللہ کی آیتوں کا کفر. اور دوسرے جرم یعنی یقتلون النبیین بغیر حق, ناحق طور پر اللہ کے نبیوں کو قتل کرنا. اس کی بات کر کے اور ساتھ ہی ساتھ اللہ کی دعوت دینے والے بندوں کو, یعنی اللہ کی طرف بلانے والے لوگوں کے قتل کی بات کر کے فبشرہم بعذاب علیم, دردناک عذاب کی خوشخبری دی گئی. بنی اسرائیل کا زوال جو تھا اس میں ایک بہت بڑی وجہ انبیاء کرام کا قتل بھی تھا. اور جب بھی کوئی قوم اللہ کے پیغام کو ماننا نہیں چاہتی تو پیغام لانے والوں کی دشمن بن جاتی ہے. اللہ تعالیٰ ایسے لوگوں کے اعمال کے ضائع ہونے کی خبر دیتے ہیں اور آخرت میں ان کا کوئی مددگار نہیں ہوگا. اس کے بعد آیت نمبر 23 سے لے کے اگلی چند آیات میں یہود کے کچھ لوگوں کی طرف اشارہ ہے. مدینہ میں رہتے ہوئے کچھ لوگ مسلمان تھے جو وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو حکم بناتے تھے اور اپنے فیصلے اسلام کے مطابق کراتے تھے, لیکن نبی صلی اللہ علیہ وسلم نے مذہبی آزادی پوری دی ہوئی تھی. یہود کو پورا اختیار تھا کہ وہ اپنی کتاب کی روشنی میں اپنے پیغام, اپنے فیصلوں کو منوائیں. جس کا جو معاملہ ہوتا تھا وہ اپنی پسند کی عدالت میں چلا جاتا تھا. لیکن بعض اوقات حالات ایسے دیکھے گئے کہ یہود نے بھی مسلمانوں ہی کے پاس آ کر اپنے فیصلے کروانے چاہے. کیوں؟ اس لیے کہ ان کو پتہ تھا اس بات کا کہ نبی صلی اللہ علیہ وسلم کبھی بھی نہ رشوت لیتے ہیں نہ کسی دنیاوی فائدے کی خاطر جھوٹے کا ساتھ دیتے ہیں. اب ایک موقع ایسا ہوا کہ جس میں اہل کتاب کے کچھ لوگوں کو بلایا گیا کہ آؤ تمہاری کتابوں ہی کی روشنی میں تمہارے معاملات کو دیکھا جائے, لیکن انہوں نے انکار کیا. الم تر الی الذین اوتوا نصیبا من الکتاب یدعون الی کتاب اللہ لیحکم بینہم, کیا تم نے ان لوگوں کو نہیں دیکھا کہ جن کو اب کتاب کا کچھ حصہ دیا گیا تھا؟ وہ بلائے جاتے ہیں اللہ کی کتاب کی طرف تاکہ وہ فیصلہ کرے ان کے درمیان, پھر جاتا ہے گروہ ان میں سے اور وہ منہ پھیرنے والے ہیں. کیوں، وجہ کیا ہے؟ لوگ اللہ کی کتابوں سے منہ کیوں پھیرتے ہیں؟ کیونکہ خوش فہمیاں آ جاتی ہیں دل میں، کیا کہ لن تمسن النار، ہمیں آگ نہیں چھوئے گی، ہاں مگر چھوئی تو ایام معدودہ، چند گنتی کے دن۔ اور دوسری وجہ، وغر رہم فی دینہم، دین کے معاملے میں خوش فہمیوں کا شکار ہو جاتا ہے، ماں کانو یفترون کی صورت میں، خود ساختہ قوانین، یہاں سے گزر جاؤ تو جنت ملے گی، یہ کام کر لو تو جنت لکھ دی جائے گی، اور یہ اور وہ، اور اس کے نتیجے میں ان کو خوش فہمیاں اتنی لگ جاتی ہیں کہ وہ ان چیزوں کے اوپر اپنے آپ کو مطمئن کر لیتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں وہ جنت صرف خوش فہمیوں سے نہیں ملے گی۔ فَكَيْفَ إِذَا جَمَعْنَاهُمْ لِيَوْمِ لَا رَيْبَ فِيهِ، پھر ان سے پوچھو اس دن کیا ہوگا کہ جب ہم جمع کریں گے لوگوں کو اس دن جس کے آنے میں کوئی شک نہیں، اور پورا پورا ہر نفس کو دیا جائے گا جو اس نے کمایا، اور ان پر کوئی ظلم نہ کیا جائے گا۔ قُلِ اللَّهُمَّ مَالِكَ الْمُلْكِ تُؤْتِي الْمُلْكَ مَن تَشَاءُ، قرضوں کو دور کروانے والی آیت، پہاڑ کے برابر قرضہ بھی ہو، معاذ بن جبل کو آپ نے بتایا کہ اگر تم پر پہاڑ کے برابر قرضہ بھی ہو تو تم یہ دعائیں، اور اس کے ساتھ ایک اور دعا جو ہم ڈیٹیل میں کر چکے اپنے تفسیر کے سیشن میں، اس کو ملا کے پڑھا کرو۔ لیکن یہ ساری دعائیں کب فائدہ دیتی ہیں؟ جب بندے کو اللہ کی بڑائی کا حقیقت میں احساس ہو، جب بندہ اس کو واقعی مالک الملک سمجھے، ملک دینے والا سمجھے، عزت دینے والا، عزت لینے والا سمجھے، اور رات کو دن اور دن کو رات سے نکالنے والا، زندہ سے مردہ اور مردہ سے زندہ کو نکالنے والا، اور بے حساب لوگوں کو رزق دینے والا سمجھے۔ حقیقت یہ کہ اگر ہم اللہ سبحانہ تعالیٰ کو اس کی اصل کے ساتھ پہچان جائیں تو کبھی ہم دوسروں کی چیزوں سے خوش نہ ہوں، دوسروں سے امیدیں نہ لگائیں، اور دوسروں کے ناراض ہونے پر ہمیں کوئی فکر نہ ہو کہ پتہ نہیں اس کے ناراض ہونے سے میری زندگی میں کیا کمی ہو جائے گی۔ پھر اس کے بعد اللہ سبحانہ تعالیٰ نے آیت نمبر 28 میں وہی بات کی جو قرآن پاک میں کچھ اور مقامات پر بھی ہے، کہ مسلمان کے کافر سے تعلقات کی کیا حد ہے، تو فرمایا کہ حد یہ ہے کہ لا يتخذ المؤمنون الكافرين اولیاء من دون المؤمنین، کہ ایمان والے کافروں کو ایمان والوں کی بجائے اپنا دوست نہ بنائیں، یعنی جہاں تقابل آ جائے تو ایمان والے کو چھوڑ کر کافر کا ساتھ نہ دیں، اگر کوئی ایسا کرے گا تو پھر اللہ سے اس کو کچھ نہیں ملے گا۔ فَلَيْسَ مِنَ اللَّهِ فِي شَيْءٍ، اللہ تعالیٰ اس کی ساری ذمہ داریوں سے خود کو آزاد کرے گا، ہاں مگر إِلَّا أَن تَتَّقُوا مِنْهُمْ تُقَاةً، اگر تم میں سے کوئی ڈرتے ہوئے ان سے تعلق رکھے، یعنی جب مسلمان نان مسلمس کے ساتھ رہتے ہیں تو ساتھ کس حد تک ہونا چاہیے، اس کو ہائی لائٹ کر لے، انتت تکو منہم توقات، بچتے بچاتے، اپنا بچاؤ کرتے ہوئے، اپنی نسلوں کی ذہنوں کو محفوظ کرتے ہوئے، ان کے کلچر سے متاثر ہوئے بغیر ان کے ساتھ رہو، بیٹھو، کھاؤ، پیو، لیکن اپنا بچا کے رکھو۔ اور اگر غیر مسلموں سے تعلقات کی لمیٹیشن کراس کرو گے تو یاد رکھو کہ وَيُحَذِّرُكُمُ اللَّهُ نَفْسَهُ، اللہ تمہیں اپنے نفس سے ڈراتا ہے، وَإِلَى اللَّهِ الْمَصِيرُ، اور اللہ ہی کی طرف پلٹ کر جانا ہے۔ کون اللہ؟ کہ جس کے سامنے، قل ان تخفوا ما فی صدورکم، اگر تم اپنے سینے کی باتیں چھپاؤ یا ظاہر کرو، اللہ ان کو خوب جانتا ہے، اور وہ خوب جانتا ہے آسمانوں اور زمین کی چیزوں کو، اور وہ ہر چیز پر قادر ہے۔ کتنا قادر ہے؟ کہ یوم تجد کل نفس ما عملت من خیر مخدرا، جس دن ہر نفس پا لے گا جو بھی اس نے عمل کیا ہوگا حاضر۔ اللہ کے نبی نے فرمایا قیامت کے دن انسان کے اپنے عمل مجسم بنا دیے جائیں گے، کسی کے عمل گائے کی صورت میں، بکریوں کی صورت میں، اور اسی طرح سے شکلوں کی صورت میں آئیں گے، جس کو دیکھ کر اچھے عملوں کو وہ خوش ہوگا اور برے اعمال کو دیکھ کر وہ ناراض ہوگا۔ اگلا اس آیت کا سنتے وقت تصور میں لائیے اپنے برے اعمال کو، کوئی بری عادت، کوئی نافرمانی کی چیز ہے جس کو آج دنیا میں ہم اپنے سے جدا کرنا نہیں چاہتے، قیامت کے دن کیا ہوگا؟ کہ جو بھی عمل برا کیا ہوگا، تَوَدُّلَوَنَّ بَيْنَهَا وَبَيْنَهُ عَمَدًا بَعِيدًا، وہ خواہش رکھے گا کہ اس کے اور اس برے عمل کے بیچ میں دوری ہو صدیوں کی، یعنی بہت دور ہو جائے میرا برا عمل آج مجھ سے۔ دنیا میں تو بریائیوں کو، غلط چیزوں کو چپکا کے انسان رکھتا ہے، ان کے بغیر اس کا گزر نہیں ہوگا، لیکن قیامت کے دن ان سے دور ہونا چاہے گا۔ یہی بات ہمیں نماز کی ابتدا کی دعاؤں میں اللہم باعد بینی وبین خطایا میں بھی ملتی ہے۔ دوبارہ کہا وَيُحَذِّرُكُمُ اللَّهُ نَفْسَهُ، اللہ تمہیں اپنے نفس سے ڈراتا ہے، حالانکہ وہ رؤوف بالعباد، وہ اپنے بندوں کے ساتھ بہت محبت کرنے والا ہے۔ اس کے بعد کامیابی کا اور اللہ کے نبی صلی اللہ علیہ وسلم سے محبت کا ایک معیار دیا، کیا؟ قل ان کنتم تحبون اللہ فاتبعونی، अगर तुम अल्लाह से मोहब्बत करते हो तो अब उसका क्राइटेरियन क्या है, उसका मेयार क्या है कि फ़त्तबेउनी, मेरी इत्तबा करो, किसकी? नबी सल्लम की करो। होगा क्या, तुमसे मोहब्बत करेगा अल्लाह और तुम्हारे गुनाहों को माफ़ कर देगा, क्योंकि अल्लाह ताला बख्शने वाला और मेहरबान है। क्या पता चला कि अल्लाह ताला की ज़ात बंदे से इतनी मोहब्बत करती है, और उससे मोहब्बत की दलील क्या है कि बंदा नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा करे। बहुत बड़ी आयत है ये, नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा के लिए, ना कि उनसे सिर्फ मोहब्बत करो और उस मोहब्बत को अपनी ज़िंदगी में ऐसा रख लो कि बात मानना भूल ही जाओ। फिर अल्लाह और रसूल की इताअत का जिक्र है, और अगर इताअत से कोई मुंह फेर ले तो ऐसे लोगों को यहाँ अल काफिरीन कहा गया, कि ऐसे नाशुक्रों को अल्लाह फिर पसंद नहीं करता। इसके बाद आयत नंबर 33 से लेकर अगली चंद आयत में आले इमरान का तذکرہ है, इशारा करके उसी से पहले आदम, नूह, इब्राहिम और आले इमरान का तذکرہ किया। चुने हुए लोगों का तذکرہ है जो बास बास की औलाद थे और अल्लाह सुनने वाला है। इस क़ालत इमरात इमरान रब्बी इन्नी नज़रतु लक मा फ़ी बतनी मुहर्ररा, जब इमरान की बीवी ने कहा है मेरे रब मैंने नज़र मान ली जो मेरे पेट में है उसको आज़ाद करते हुए, पस कबूल कर मुझसे। इमरान कौन थे? हज़रत ईसा के नाना थे। उनकी बीवी जो थी उन्होंने मन्नत मानी कि जो बच्चा पैदा होगा उसको मैं अल्लाह के नाम पर डिवोट कर दूँगी और आप मुझसे कबूल कर लें, और बेशक आप सुनने वाले और जानने वाले हैं। इससे क्या पता चला कि दुनिया में आने से पहले ही बच्चे के बारे में डिसाइड कर लेते हैं वो लोग जो बच्चों को अल्लाह की नेमत समझते हैं और अल्लाह की देन समझते हैं। माँ ने मन्नत मानी, पता चला बेटी पैदा हो गई जिसका नाम मरियम बाद में रखा गया। माँ ने नियत नहीं बदली बल्कि कहा लैसा ज़करु कलुन्सा, कि लड़का तो लड़की जैसा नहीं होता, क्योंकि जो काम अल्लाह ने लड़की से लेना था वो लड़का नहीं कर सकता था। और माँ ने नाम रखा मरियम, और उसको और उसके बच्चे को शैतान से अल्लाह की पनाह में दिया। इससे क्या पता चलता है कि बच्चों के बिगड़ने से पहले ही उनको अल्लाह ताला की पनाह में दे दिया जाना चाहिए, और इस तरीके से नस्लों को शैतानों से महफूज किया जाए कि दुनिया में आने से पहले भी बच्चों के लिए प्रोटेक्शन हो। अल्लाह के नबी ने फरमाया कि शैतान जो है वो बच्चे के पास आ जाता है और उसकी पसली में खबोता है, लेकिन हज़रत ईसा अलैहिस्सलाम और उनकी माँ उससे महफूज रही। दूरंदेश माँओं का यही मामला होता है। जब इतने इखलास की मन्नत थी तो फ़तक़ब्बलहा रब्बुहा बिकबूलिन हसनिन, अल्लाह ने इसको बड़ी अच्छी तरह से कबूल किया और उसको बड़ा अच्छा उगाया। यानी अल्लाह के रास्ते में देने से कोई बच्चों के मुस्तकबिल ख़राब नहीं हो जाते, बल्कि अम्बतहा नबातन हसना, अपनी उम्र की बच्चियों से ज़्यादा अच्छी ग्रोथ हुई हज़रत मरियम अलैहिस्सलाम की, और नतीजा क्या हुआ कि वो अल्लाह की नज़रों में भी चुनी गई। फिर बच्ची की किफ़ालत का मौका आया तो ज़करिया अलैहिस्सलाम जो उनके खालू थे, कफ़लहा ज़करिया, बच्ची जवान हुई, इबादत की खूगर थी, तो कुल्लमा दखल अलैहा ज़करिया अलमेहराब, हज़रत ज़करिया अलैहिस्सलाम जब मेहराब में आते तो बच्ची के पास बिन मौसम के फल पाते। कहा मरियम ये कहाँ से आ गए तेरे पास? मरियम ने अपनी बड़ाई नहीं बयान की बल्कि कहा हुवा मिन इंदिल्लाह, ये अल्लाह की देन है, और अल्लाह जिसको चाहता है बेहिसाब रिस्क देता है। क्या पता चला कि जहाँ दीन के काम होते हैं वहाँ दुनिया के फल बेमौसम के मिलते हैं। वो चीज़ इंसान के पास आती हैं जिसकी ना मौसम होता है ना उम्मीद होती है। वो चीज़ जो लोग मेहनत मुशक्क़त के बाद भी बासफ़ा हासिल नहीं कर पाते, वो चीज़ अल्लाह ताला रास्ते में पड़ी हुई ठोकरों वाली चीज़ की तरह इंसान को दे देता है। तो दीन पे आने से दुनिया खुद ब खुद मिल जाती है इंसान को, अगर अल्लाह पर इंसान का यकीन हो। फिर उसके बाद ज़करिया अलैहिस्सलाम का रवैया बड़ा खूबसूरत है, कि बीवी मरियम को नहीं कहा कि तुम मेरे लिए दुआ कर दो, तुम बड़ी पहुँची हुई हो, तुम बड़ी अच्छी बुज़ुर्ग बनी, बल्कि खुद ही पुकारा हुनालिक दुआ ज़करिया, क्योंकि वो रब अगर मरियम का है तो वो ज़करिया का भी है, और मांगा क्या कि अल्लाह मुझे अपने पास से ज़ुर्रियतन तय्यिबा दे, औलाद की नेमत से महरूम थे, मायूस नहीं हुए चाहे 90-100 साल के भी हो गए। सिर्फ ज़ुर्रियत नहीं मांगी, तय्यब मांगी, और ज़ुर्रियत का लफ्ज़ नस्ल के लिए भी आता है, और साथ ही यकीन दिला दिया कि अल्लाह ताला आप दुआओं को सुनने वाले हैं। अल्लाह ने फौरन सुना, क्योंकि ज़करिया ने खुद मांगा, इबादत करके दुआ मांगी, फरिश्ता आया और अभी वो मुसल्ले पे खड़े ही थे तो कहा इन्नल्लाह युबशिरुक बियहया, अल्लाह आपको याह्या नाम के बेटे की खुशखबरी देते हैं जो हज़रत ईसा की तस्दीक भी करेंगे, सैयद सरदार भी होंगे, नफ्स पे काबू होगा, औरतों वाली ख्वाहिशात और ऐसी चीज़ों से रुके हुए होंगे, और नबी होंगे सालेहीन। कितना उनके लिए खूबसूरत मरहला था। वो बात का यकीन ना आया तो कहा अल्लाह ताला बेटा कैसे होगा, मैं तो बूढ़ा हो गया, बीवी बाँच है। कहा अल्लाह ऐसे ही करता है जो वो चाहता है। अच्छा यकीन तो नहीं आ रहा, कोई निशानी दे दे। काल आया तो कल तो कल मन्ना ससला सतैया मिन ला रमज़ा का निशानी यह है कि 3 दिन तक लोगों से बस इशारों से बातें करो और मेरा जिक्र करो। बस को रब्बक कसीर व सब बिलाशी जी वाले बकार। क्या पता चला कि जितनी बड़ी नेमत मिले उतना अल्लाह का तस्करा अल्लाह की तारीफ ज़्यादा हो और दूसरों के सामने बड़ाइयाँ कम से कम बंदा रखे। इसके बाद आयत 42 से अगली जो आयात हैं वो हज़रत मरियम के पास फ़रिश्ते का आने का बात है, जबकि उनको हज़रत ईसा अलैहिस्सलाम की खुशखबरी दी गई। और जब कहा फ़रिश्ते ने, मरियम बेशक चुन लिया तुझको और पाक किया तुझको और सारे दुनिया के औरतों पर तुझे चुन लिया, ए मरियम अब इस चुनाव के बाद क्या करो, किसी विक्ट्री स्टैंड पे खड़ी हो जाओ? नहीं, जितनी बड़ी नेमत जितनी बड़ी ऑनर उतनी ज़्यादा यार मरियम उकनुतीली रब्बी के वस जुदी वरक़ा इमराकिन, दवाम के साथ अपने रब की इबादत करते रहो, सजदा करो, रुकू करो रुकू करने वालों के साथ। इसमें औरत को रुकू वालों के साथ नमाज में गोया के जमात की नमाज का भी इशारा दे दिया और ये सारी खबरें बता के अल्लाह के नबी को कहा कि ये हैं गैब की खबरें जो हम आपकी तरफ वही करते हैं। आप तो उस वक़्त उनके पास ही नहीं थे जबकि वो अपनी कलमें डाल रहे थे कि कौन मरियम की किफ़ालत करेगा। इशारा है मरियम के बचपन की तरफ के कलम डालकर, जिसका कलम पानी के ऑपोजिट रुख पे जाएगा वही शख्स मरियम अलैहिस्सलाम की किफ़ालत करेगा। बार बार कहा वमा कुन तलदैहिम इज़ यख्तसिमून, यानी अल्लाह के नबी उस वक़्त हाजिर नाजिर नहीं थे जबकि ये सब हो रहा था। फिर मरियम अलैहिस्सलाम के पास दोबारा फरिश्ते आते हैं और युबशिरु की भी कलिमत मिन्हु, पहला कलाम फरिश्ते का बीबी मरियम की अपनी तारीफ़ के लिए था। अब दोबारा फरिश्ता आया और उसने हज़रत ईसा अलैहिस्सलाम की पैदाइश की खबर दी और साथ ही उनकी खूबियां बता दी कि वजी हम फिर दुनिया वाल आखिरा, बड़ी इज्जत वाला होगा दुनिया और आखिरत में और करीबी लोगों में से होगा, लोगों से बात करेगा झूले में भी और कहूलत यानी 30 से ऊपर की उम्र में पहुँच कर भी बात करेगा। ये कहलम की बात से हज़रत ईसा के दोबारा आने की तरफ भी इशारा मिलता है क्योंकि कहूलत की उम्र से पहले ही हज़रत ईसा आसमानों पे बुला लिए गए थे और सवाले होंगे। बीबी मरियम ने पूछा कैसे होगा मेरा बच्चा जबकि मुझे किसी ने हाथ नहीं लगाया। का अल्लाह जैसे चाहता है पैदा करता है और वो जब किसी काम का इरादा करता है तो फ़ैन नमा यकूल लहू कन फ़याकून, वो इरादा करता है और उस काम को कर लेता है। हर एक की आजमाइश मुख्तलिफ होती है, हर नबी की आजमाइश फ़र्क थी। हज़रत मरियम नबिया तो नहीं थी लेकिन सिद्दीक़ा ज़रूर थी। उनकी आजमाइश इज़्ज़त की आजमाइश थी कि इस्लाम के लिए उनको अपनी इज़्ज़त पे भी हर्फ आता हुआ महसूस हुआ लेकिन अल्लाह के इस फ़ैसले को उन्होंने कबूल किया। और हज़रत ईसा अलैहिस्सलाम की कुछ खूबियां कि वो उनको किताब हिकमत और तौरात और इंजील सिखाएगा, रसूल होगा बनी इसराइल की तरफ से। फिर हज़रत ईसा के कुछ मौजज़ात का तذکرہ है कि जो ख़ुद अपने बारे में कहते हैं कि लोगों मैं तुम्हारे पास रब की एक निशानी बनकर आया हूँ, मैं मिट्टी के परिंदे बना लेता हूँ फिर उसमें फूंकता हूँ तो वो अल्लाह के हुक्म से उड़ता हुआ परिंदा बन जाता है, मादरजाद अंधे को ठीक करता हूँ, बरस के मरीज़ को भी सही कर लेता हूँ, मुर्दों को ज़िंदा करता हूँ, लेकिन ये सब काम भी इज़्निल्लाह अल्लाह के हुक्म से। और मैं तुमको इसकी भी खबर देता हूँ जो तुम खाते हो और जो अपने घरों में जमा कर लेते हो और इसमें बेशक निशानी उन लोगों के लिए जो के ईमान लाते हैं। और उस बात की तस्दीक करता हूँ जो तौरात में है तुम्हारे पास, यानी तौरात की वेरिफिकेशन ये करते थे। यहूद के उलमा ने सख्ती कर ली तकवा के नाम पर, कुछ चीज़ें बहुत ऐसी थी जिनको हराम किया, इस साल इस्लाम के ज़रिए अल्लाह ताला ने उनको वापस हलाल किया। इसी बात पर यहूद के उलमा जो थे हज़रत ईसा से बैर खाते थे कि हमारी लगाई हुई पाबंदियों को ये बंदा आसान क्यों करता जा रहा है, और कहा लोगों मैं तुम्हारे पास रब की एक निशानी हूँ, लिहाजा फत्तकुल्लाह हवातियोनी, अल्लाह से डरो और मेरी बात मानो, जो मेरा भी रब है तुम्हारा भी है, उसकी इबादत करो, यही सीधा रास्ता है। इससे क्या पता चलता है कि ईसा अलैहिस्सलाम खुद भी अपने आप को अल्लाह का बंदा समझते थे। हम यहाँ रुकेंगे क्योंकि हमारा जो रुख है उससे पहले जो वाक़या शुरू हो रहा है हज़रत ईसा के आसमान पर उठाए जाने का वो अगले हिस्से में पूरा होगा। तो इंशाल्लाह हम अगली नशिस्त में आयत नंबर 52 से शुरू करेंगे। सुब्हानकल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।